عنه إذا اصطفى وسلام على عباده الذين اصطفى أما بعد. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فاعلم أنه لا إله إلا الله. وقال تعالى محمد رسول الله صدق الله العظيم. محترم بزرگوں اور عزیز ساتھیوں اور معزز بہنوں، تین اہم عنوانات ہوتے ہیں جن کے تحت بات عرض کی جاتی ہے، ان مجالس خصوصیت کے سے ایک کا تعلق صحت فکری سے ہوتا ہے، جس میں عقیدے کی اصلاح اور اس کی فکر پر فکر صحیح پر زور دیا جاتا ہے. دوسری بات پچھلے ظاہر کے اعتبار سے بات چیت سمجھائی جاتی ہے، اور پھر اس سے بھی زیادہ کیونکہ سلسلے سے متعلق دور ہو گئے، اس لیے خاص طور پر روحانی اعتبارات، روحانی مراتب درجات اور اخلاق اور انسان کی تعلیم کا کچھ اس میں اہم عنوان پیش کیا جاتا ہے. اس وقت ہم دو خاص باتیں رکھیں گے. ایک حصہ صحت فکری تصحیح فکر پر مشتمل ہوگا، یعنی فکر کو کیسے صحیح بنائے. دوسری بات یہ ہوگی جو دوسرے سبق کی صورت میں آئے گی کہ ہم مثال کے طور پر صالحین میں ہمارا داخلہ ہے، سلسلے سے ہمارا تعلق ہے، روحانیت سے ہم متعلق ہیں. ہم کوشش کرتے ہیں کہ نفس کا تزکیہ ہو، روح کا دل کا تزکیہ ہو، روح کا تجلیہ ہو، سر کا تخلیہ ہو، ہم تو یہ چاہتے ہیں. تو مراتب ارواح کی تکمیل ہم چاہتے ہیں، تو اس کے لیے ہمیں عام معمولات کے طور پر صبح و شام کے 24 گھنٹوں میں کس طرح کی ہم کام کرنا چاہیے، آج یہ دو پہلو پیش کیے جائیں گے کہ ہم کو کیا کرنا چاہیے. تو پہلا حصہ جو تصحیح فکر پر مشتمل ہے، غور سے سنیں گے تو تھوڑا سا فائدہ ہو جائے گا، اور اگر توجہ نہ ہوگی تو ہو سکتا ہے کہ بعض لفظ کچھ مشکل محسوس ہو. افکار و خیالات کی سے مقاصد و غایات کا تعین ہوتا ہے. فکر سے، خیال سے مقصد کا، غایت کا تعین ہوتا ہے، اور مقاصد کردار افعال و اعمال میں ظہور پذیر ہوتے ہیں. اس مقصد کی تکمیل کے لیے آدمی کیا کرتا ہے، اپال فیل عمل اور کردار کو پیش کرتا ہے. فیل اپال کا اور اعمال کا اور کردار کا دور ہوتا ہے اس کی مقصد کی تکمیل کے لیے. اپال کی تکرار سے عادت قائم ہوتی ہے، آدمی مسلمان کسی کام کو کرتا رہتا ہے تو عادت بننا شروع ہوتی ہے. اپنے بزرگوں نے فرمایا کہ اپنی جو عادتیں ہیں اس کو عبادت بنانا چاہیے، اور جو عبادتیں ہیں اس کو عادت بنانا چاہیے. یعنی یہ ہے کہ ہم عبادت بجا لائے تو تکلیف رہو، تکلیف رہو، اور ہم بھی یہ سمجھے، دنیاوی یہ سمجھے کہ بھائی یہ ایسے روز کے کام ہے جس کو عمل سمجھ کر، فکر سمجھ کر، اور یہ زندگی کا حصہ سمجھ کر چلتا رہتا ہے. اور اپنی جو عادتیں ہیں لوگ یہ سمجھنے کے ساتھ یہ عادت تو ہے تھی، لیکن عبادت کے دائرے سے خارج نہیں ہے، جس مقصد کو متعین کر کے کرتا ہے اور ان مقاصد حسنا کو سامنے رکھ کر کرتا ہے، ایک سوئی خاطر کے لیے کرتا ہے. اور یہ صرف اس کی عادت ہی نہیں بلکہ اس عادت میں ایسے پہلو موجود ہیں جو عبادت بن کر اس کے لیے باعث خیر و ثواب بن جاتے ہیں. تو افعال کی تکرار سے عادت قائم ہوتی ہے، اور عادت کی تنظیم سے، ترتیب سے سیرت تشکیل پاتی. हिरण बनना, सिंगर बनना, अंगर बनना, निंगर बनना जो बोलते हैं वो पैदा बनती है। हिरण की तश्कील कैसा होती है, हिरण बनती कैसा है, आजाद की तंदीन चलती जी नर्क होता इनके बाद इसके बाद एहतियात। अच्छा सीरत की किस्मत का तयन करती है, जैसी सीरत वैसी किस्मत, लिहाजा जैसे ख्यालात वैसे कायनात। क्यों हम इंद्र बन में आप दी हुई, मैं अपने बंदे के गुमान के साथ रहता हूँ, ऐसा होना चाहिए, गुमान अच्छा होना चाहिए, बुरा होना चाहिए, अच्छा होना चाहिए। जब गुमान अच्छा तो आप ताला हमारे से अच्छे, हमारे हम तो हमारे फिल्म अच्छे, हमारे अमल अच्छे, हमारे किरदार अच्छे, हमारी कीरत अच्छी, कीरत अच्छी तो खिदमत अच्छी। तो जाहिर है कि हर शख्स के लिए अपने अफकार और ख्यालात की इतला उसका अपना अहम फरीजा है। हर शख्स के लिए अपने अफकार और ख्यालात की इतला उसका अपना निहायत अहम फरीजा है। कौन सा भी फर्द की रूह की तकमील इतलाह ख्याल पर मुनहसिर है। तो किसी शख्स की रूहानियत को हम कब ताकतवर बना सकते हैं, या अपनी रूह को हम कब ताकतवर बना सकते हैं, कब जिला बख्शी हो सकती है, अपने बातिन में सफाई कब आ सकती है, तो फिक्र और ख्याल की तरक्की होती है। ये तो तहारत जाहिरी है, आदमी तहारत लेता है, लेकिन एक तहारत बात नहीं है जिसको फिक्री तहारत है, तहारत फिक्र कहते हैं हमारे पास, और तहारत कल्ब कहते हैं, तहारत नफ्स कहते हैं, तहारत रूह कहते हैं, बाकी तमाम चीजों की तहारत है, बाकी इसकी उसके अंदर पैदा होती है। तो तस्ही है ख्याल, तस्ही है फिक्र, तो फिर मकासिद और गायात का क्या होता है। तो मकासिद और गायात का दायरा ज़हनी इंसान, इंसान का कोई फेल मसलहत और गायत से खाली नहीं, कोई चीज भी बेमकसद रही तो अभी किसी को इसका ख्याल क्यों मुझे क्यों गाय होगा। मकासिद का तायुन गौर फिक्र सोच विचार पर मुनहद है, मकसद का जो तायुन होगा वो अपने फिक्र पर और सोच विचार पर है। फिक्र ही दुनिया की एक अजीम शान कुवत है, और यही इन दिनों इंसान में सबसे ज्यादा नए तरीके भी आपका है। उसी की तरबियत के मुताबिक आपने कुछ बातें फर्ज कीजिए, आपको एक बाग लगाना है, उसके लिए आपको चंद कवानीन पर अमल करना होगा जिनको बागवानी के कवानीन से ताबीर किया जाता है। सबसे पहली चीज तो ये दरियाफ्त करनी है कि बाग लगाया कहां जाए, फिर उस जगह को मुसत्ता करना होगा, सरसों का शाख से पार करना होगा, मुसत्ता जमीन को खोद पूरे बराबर करना, सरसों का शाख जिनके हैं कांटियां हैं लकड़ी के टुकड़े हैं और सरसों का शाख है, खैरदार काड़ियां हैं, काड़ियां हैं, उनको पटाना होगा। ये चीज सबसे ज्यादा अहम है। फिर हमें फूलों या तरकारियों के बीज का इंतखाब करना चाहिए, और इस उम्दगी से तैयार की हुई जमीन में उन्हें बोना चाहिए। हमें इस अमर का भी ख्याल रहे कि ये बीज उम्दा है ना कि नहीं, हमारी कालदाना बोल होगी उसमें फायदा होगा, जैसा बीज वैसा घर, बीज अच्छा दरख्त अच्छा, बीज खराब तो दरख्त खराब, बल्कि ये हो सकता है कि दरख्त ही उद्योग में ना आए, बीज नाफिस तो दरख्त नाफिस। फिर मौसम गर्मा में उन बीजों को पानी देना पड़ता है ताकि धूप की शिद्दत उन्हें जला न डाले, मतलब कितनी धूप होना है, कितनी छांव होना है, टमाटर कितनी होना है, तेजी कितनी होना है, गुप्त जितनी चीजें इसको फायदा देंगी, ज्ञान की चांदी जितनी फायदा देंगी, इन तमाम चीजों का लिहाज आदमी को करना पड़ता है। अब हमें इंतजार करना पड़ता है, देखना चाहिए वक्त मुकर्रा गुजरे और बिल आकर गुले कर रुनुमाई करे। अगर कोई सबरी से हम बीजों को खोज खोज कर देखना चाहेंगे तो क्या बात है, अभी तक बीज नहीं निकला, क्या बात है, पौधा नहीं निकला, क्या बात है, बनका नहीं निकला। जो अगर तू सोचता रहे, पूछता रहे, खोजता रहे तो हमें फायदा होगा, नुकसान होगा तो एक नुकसान हो जाएगा। तो ये सुलूक के रास्ते में भी एक दूसरी अहम है, आदमी क्या सोचता होगा, सोच रहे हैं आप, इतने हुआ ना, अभी कुछ नहीं हुआ, कुछ नहीं हुआ, कुछ नहीं हुआ, तो खुद ही गड़ा खोद रहे, खुद ही चीज देख रहे, तो अब उससे क्या निकलेगा। बस काम कोशिश किए जाओ, कोशिश करे दोस्तों, देखना चाहिए। अगर कोई यूं सोचे बेसब्री से कि हम बीजों को खोद कर देखना चाहेंगे, जल तो नहीं है, तो फिर इन बीजों को नशोनुमा का मौका नहीं मिलेगा। तो बार दफा कुछ ज्यादा दिन इंतजार करना पड़ता है, लेकिन अगर हमने जमीन को खतों खाशात से अच्छी तरह बांट लिया है और बीजों के इंतखाब में गलती नहीं की है, गलती नहीं की है, आबियारी की है, आबियारी हो तो पानी से तेज और ठहरा कर, तो हमें यकीन है कि एक दिन जिंदगी सामान्य जमीन चीर कर पौधों की शक्ल में जंगलाप्रोध होगी। उसी जमाने में यह भी याद रखना चाहिए, बादों बारा आपका भरारा बीजों की नशो नुमा के लिए जरूरी है। तूफान तक उन्हें नुकसान नहीं पहुंचा सकते, न सिर्फ उनके दुश्मन नहीं, सारी कायनात और कायनात की सारी कुवतें उसके साथ मुश्तरक का अमल कर रही है। हाँ, हवा भी अपना काम साथ दे रही है, पानी भी साथ दे रहा है, जमीन भी साथ दे रही है, मिट्टी भी साथ दे रही है, सूरज की हरारत भी साथ दे रही है, चांद की चांदी भी साथ दे रही है, मौसम की तब्दीलियां भी साथ दे रही है, हरारत, समाज, सूत्र, सूरज, ये सारी चीजें साथ दे रही है। और ये सारी दुनिया मिलकर एक चीज बनाना चाहती है और आदमी उसी चीज को बिगाड़ना चाहता है। फर्ज करो इंतजार की मुद्दत अल्हम्दुलिल्लाह गुजर गई, बारीक बीजों ने खुश रंग दिल फरेब लालो यासमीन की शक्ल, यासमीन की शक्ल अख्तियार कर ली, फितरत का जबरदस्त लेकिन मानूस मौजदा हमारी आंखों के सामने शुरू हुआ। जबरदस्त मौजदा है, एक सख्त जमीन में से पानी की तरह एक दरख्त निकल रहा है, उसकी मुलायमत देखिए, गर्मी देखिए, उसका मुंडा देखिए, उसका टूटकर देखिए, उसका देहरिकेत बंद देखिए, लेकिन जब वो निकल रही है तो कितनी सख्त जमीन को चीर कर निकल रही है। हमारी आंखों के सामने तो शुरू ही से हम जानते हैं और यही मरतबा यकीन तक पहुंचा है कि जिस फूल का बीज हमने बोया है वही फूल वाला पौधा रूनुमा होता है। और हजारों बारीकियों के साथ अपने अंदर उन तमाम चीजों का इरादा करता है जो उस पौधे में पाई जाती है, जो उसका बीज है, बीज को असली फूल की न भूलने वाली सूरत याद रहती है। फूल की राय से तकलीफ से तो हम वाकिफ नहीं, लेकिन इतना जरूर जानते हैं कि ये हमारे दिल का सुरूर और आंखों का नूर है। किसी के पाकी अल्फाज में हम इस पर अपनी यकन की मुझे बकरी जिला आगुल की उदाहरण वह हम नहीं कह सकते। नूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ है खासतौर पर कुरान मजीद के बारे में आकाए जहां है वही अल्फाज की तरफ निशानदेही करती है। बागवानी की यह कवायद तो आप जानते हैं, कोई ये कोई नई बात नहीं है, लेकिन मेरी दानिश में नई बात जो आपके सामने पेश करना वो ये है कि बिल्कुल उन्हीं कवायदों कवानीन के इस्तेमाल और पाबंदी से आप दुनिया के तमाम हसीन और खुशगवार चीजों को हासिल कर सकते हैं। जो जिंदगी के बीज में छुपी हुई है वही हम में से हरेक में मौजूद है। जो जिंदगी बीज में छुपी हुई है वही हम में से हरेक में मौजूद है। उन चीजों के हुजूर के लिए हमें जिंदगी की वैसी ही सिफत करनी पड़ती है जैसी उन फूलों के बीजों की हमने की थी। अपनी जिंदगी ही को पूंजी बनाना है, अपनी जिंदगी ही पे मेहनत भी करना है। जिन सरेब फूलों के लिए आपने खारिज में बाग लगाया था, शादवानी में मसरत के हुजूरी के लिए आपको बातिन में आलम असगर में अपने अंदरून में बाग के लिए जमीन तैयार करनी चाहिए। शायद आपको इल्म नहीं कि इसका महल हुकूम ठीक कहाँ है। ये बाग आपको अपने मैदान फिक्र में लगाना होगा। आप लगाएंगे हम इस मुख्तलिफ ताबीरों से ताबीर करते हैं इस तरह के अजुबाब को। आज हम उनको मैदान फिक्र के अल्फाज से याद करेंगे। मैदान फिक्र में लगाना होगा। क्या आपको मालूम है कि हमने से हरेक यहाँ एक अजीम शान मैदान फिक्र मौजूद है जिसकी ऊंचा तो अर्ज समा नहीं पा सकते। आपकी फिक्र में कितने ऊंचा है, उसमें जमीन जिसमें आसमान उसमें चांद जिसमें सूरज उसमें सितारे उसमें जमीन और आसमान के खिलाफे इसमें माँ जिसमें जिहाद जिसमें बल्कि इतनी तवक्कुआत होती है कि ये बेसिन तो बेजहद होकर चलने की कोशिश करता है। सिर्फ हमारा दिल भी उसको समा सकता है। अफसोस है कि ये मैदान खतों का शाख से अटा पटा है, पड़ा हुआ है। हमारी फिक्र के लिए मैदान है तो क्या है सब गलत चीजों का बुलंदा बना हुआ है। क्या क्या इसके अंदर ख्याल जी चुड़ियों के चेतियों के और जो है नीबतों के और जो है ना सीना और कपट के और जो है ना गलत फिक्री के गलत अमाल के और मुख्तलिफ अंदाज से हजारों किस्म के बुराइयां खसो खाशात से पटा पड़ा है। ये जानते हो गए खसो खाशात क्या है? खुलासे के तौर पर हजरत फरमाते हैं जानते हैं ये खसो खाशात क्या है? कांटे वराटियां कांटियां वराटियां ये क्या है? कल्बी अफकारों के आलात कल्बी जिनको मुख्तसर तौर पर शर्म अंगेज ख्यालात कह सकते हैं। कैसे ख्यालात है वो शर अंगेज वो जो है ना बस वो असल में कांटियां रहेंगे। गलत ख्याल कहना भी काफी हो जाएगा। अब मेरा ख्याल बोल लो गलत ख्याल बोल लो कच्चा ख्याल बोल लो बेख्याली बोल लो ये अगला खसों का शाद बोल लो अब ये गिलाजत बोल लो गंदगी बोल लो नापाकी बोल लो फिक्र की गलती बोल लो कुछ भी बोल लो वाकिफान रात से इसरार है कि यही हमारे तमाम मसाइल व आफात का सरचश्मा है। क्योंकि फिक्र की तस्कीन की बात हो रही है ना इसीलिए उसकी मुनासिबत से गुफ्तगू हो रही है। यहाँ पर वो फाइलिये से मुतलका से इसका तस्करा हम नहीं कर रहे हैं वो अपने मौजू पर बात होती हो। यहाँ पर सिर्फ की सब्जी है फिक्र की एतबार मौजूद है। तो राज जानने वालों का इतराज ये है कि हमारे तमाम मसाइल व आफात का सरचश्मा यही अपने गलत ख्यालात हैं चरंगेज ख्यालात हैं कल्बी अफकार है गलत फिक्री है उनसे जहन और कल्ब को पाक व साफ करना चाहिए। इस रात को समझने के लिए इस नफ्सियाती कानून पर गौर कीजिए जिसका हमने इब्तदा में जिक्र किया है। अफकार और ख्यालात से जिंदगी के मकासिद का तयन होता है। मकासिद ही मुहर्रिक बनकर हमें अमल पर आमादा करते हैं। आमाल की तकरार आदत राशिका के क्याम का बाइस होती है और सीरत सिवाय नादात राशिका के मुनज्जम मजमू की कोई और चीज नहीं है। दूसरे मानों में हमारी सीरत की हमारी किस्मत का दूसरा नाम है। कल्बे ख्यालात पाकी अफकार मकासिद का तालीम करते हैं उन्हीं से शर का सुदूर होता है। शर का इरतिकाब आदत बनकर सीरत बद की तश्कील करता है। शर का सुदूर होता है गलत फिक्र गलत होती है तो शर का सुदूर होता है। शर का इरतिकाब होता है तो फिर आदत बननी शुरू होती है। जब आदत शर और बद बन जाती है तो सीरत बद होती है। जब सीरत बद होती है तो फिर सीरत बद की तश्कील होती है। आप मैकानिकी तौर पर होता क्या है फिक्री तौर पर बगैर गौर फिक्र के शर जाहिर होना शुरू होता है। شر کے بتایا جیسے ہمارا سے سب واقف ہے کیا ہے شر کیسا نتیجہ درد رنج غم الم حزن داس نو میری ہے تو آپ سمجھ میں آ رہا ہوگا اب درد و غم کا بداوا کیا ہے رنج و الم کو دور کرنے کا طریقہ کیا ہے حزن اور مانسی کو دور کرنے کی ترکیب کیا ہے ان سلبی افکار و خیالات کو ہٹانا مثبت اور ایجابی خیالات کو لانا یعنی شرنگے خیالات کو ہٹانا اور خیر والے خیالات بھلائی والے خیالات اور افکار کو جگا دینا یہ ترتیب میدان فکر کا سنگے خیالات کے خط و خاشات سے پاک ہونا ضروری ہے اور نئے خیالات کی تخم ریزی لازمی سنگے خیالات کو دور کرنے کا طریقہ ان سے جنگ کرنا نہیں ہے وہ ہوتا نہ ہوئی اب وہ نکالنا ہے نہ ہوئے اس شہر کو کیا کرنا چاہے لڑنا اب اس چیز کو نکالنے کا طریقہ بھی تو چاہیے سلبی خیالات کو دور کرنے کا طریقہ ان سے جنگ کرنا نہیں ہے ان کا زور بھردبگر ہوتا ہے اور زبردست ہوتا ہے جب ہم ان سے مقابلہ کرتے ہیں تو ظاہر ہے کہ ہماری ساری توجہ انہیں کی طرف لگی ہوئی ہوگی اپنی توجہ انہی کی طرف ہوگی تو آب حیات یا چشمہ حیات کا بہاؤ توجہ کی طرف ہوتا ہے بالفاظ دیگر اگر ہم کسی گناہ یا شر کی جانب توجہ کریں اس کو ختم کرنے کی خاطر صحیح تو زندگی کی تمام قوتیں اس کی جانب رخ کریں گی اس طرح اس کی طاقت میں اور اضافہ ہوگا جس چیز کو ہم نکالنے کے لیے جو زور مردم ہے جس کا زور اگر ہم ساری توجہ اسی کی طرف کریں گے تو پھر نتیجہ یہ ہوگا کہ چاہے ہم اس کو ہٹانے ہی کے لیے کوشش کریں ساری قوتوں کی نائب رخ کریں گی تو وہ قوت میں اضافہ ہو جائے گا مثلاً اگر ہمیں بے خوابی کا مرض نکال دے رہے اگر بے خوابی کا مرض ہے بے خوابی کا مرض بے خوابی بولے تو نیند نہیں آ رہی ہے بیماری ہے خارجہ ہے اب آدمی سوچ رہا ہے نیند نہیں آ رہی اس کو ہٹاؤ اس کو ہٹاؤ اس کو ہٹاؤ تو یہ بول رہی کہ ان سے کیا ہوا اس خیال میں طاقت آئی کہ کمزوری آئی جس خیال کو ہٹانے کا ہے اس خیال کو اور طاقت پر کر رہا ہے تو ہم جس قدر اس کے متعلق سوچیں گے اس کو دور کرنا چاہیں گے الفاظ دیگر مقابلہ کریں گے اسی قدر یہ تکلیف زیادہ ہوتی جائے گی اس کے برخلاف اگر ہم اس کو بھول جائیں تو ہم ٹھنڈی اور میٹھی نیند سو جائیں گے اسی طرح شر کے مقابلے سے اس کی طرف توجہ ہوتی ہے اور توجہ سے اس کی قوت میں اضافہ ہوتا ہے شر سے کیا کرنا چاہیے شر کا مقابلہ خیر سے کرنا چاہیے ظلمت کا مقابلہ نور سے کرنا چاہیے ظلمت کو دور کرنا ہو تو نور کو داخل کرنا چاہیے اور اس طرح بھی بہت سادہ لفظوں میں فرماتے تھے کسی مقام پر نور لانا ہے تو پہلے ظلمت کو بھگائیں گے کہ نور ہی لائیں گے تو یہ خود بخود چلے جائے گی نور لائیں گے تو خود بخود اندھیرا جائے گا ہم کسی جگہ برائی کو مٹانے کے لیے بھلائی لائیں گے ایک شکل یہ بھی ہے اگر کہ برائیوں کو ہٹانے کے لیے نہیں ہے منکر کا بھی اعتبار ہے لیکن بہتر ایسا ہوگا کہ آپ سنتوں کا نور لے آئیں پھر آپ کی ضرورت سے خود بخود چلتی شروع ہو جائے گی ایک مثبت پہرایا بھی ہے اسی کام کے کرنے کا نور آئے گا تو ظلمت خود کو کچھ چھٹے گی نہیں کہ آپ نور کو داخل نہیں کر رہے ہیں کیا ہوا ایسا اندھیرا ہے پھر کب داخل کریں گے تو جب یہ اندھیرا باہر نکلے گا تو آئے ہم لائیں گے آپ لائیں گے تو جائے گا اور نہیں تو جائے کبھی جا رہا ہم لائیں گے تو جائے گا ورنہ تو جانے والا چاہے گی وہ ظلمت کا مقابلہ ظلمت سے کرنا یہ ظلماتم بازوہا توقبان ظلمت سے ظلمت کی مثال ہو جاتی ہے اگر تمہیں نفرت کو دور کرنا ہو تو آپ جواب نفرت سے نہیں دیتے کیا کرنا ہوگا اب محبت سے دور کرنا ہوگا محبت کا تصور کرو موت کو دور کرنا ہو سیدھا تو ہمت پر نظر جماؤ خود غرضی کے بجائے خود غرضی کے مقابلے پر تو آ رہا ہے خود غرضی کے ساتھ تو آ رہا ہے تو آپ اشار نفس یہ ترجیح دو اور انسان سے قربانی سے کام لو اسی طرح کوئی آدمی غصہ ہو رہا ہے آپ علم سے کام لو کوئی آدمی بھی بیماری کے اعتبار سامنے لے رہا ہے. آپ بہت کیوں عنوان چاہیے کج خلقی کے بجائے خوش خلقی. کج خلقی میں دیکھو بد اخلاقی, اخلاق کا چڑھا اپن, اخلاق کا خراب ہو جانا. یہ خوش خلقی بولے اچھے اخلاق. شکایت کے بجائے شکر و سمن. اسی طریقے سے ان چیزوں کو پیش نظر رکھنا چاہیے, اپنے ذہن میں جمانا چاہیے. تمہارا مارو رسیدر جو ہوگا رفتہ رفتہ وہی تم بن جاؤ گے. اس فکر کے دوسرے اعتبار پر غور کیجیے. جو ساتھی بعد میں تشریف لائے مضمون نہیں کس کام سے رہ گیا, بعد میں اس کی بات ساتھیوں سے پورا کر رہے ہو بات. اس فکر کے دوسرے اعتبار پر غور کیجیے. دنیا میں وہی چیز بری ہے جس کو ہم برا سمجھتے ہیں. اگر ہم اس کو برا نہ سمجھیں تو ممکن ہے وہ ہمارے جسم کو آزار پہنچائے لیکن وہ ہمارے دل کو نہیں چھو سکتی. یاد رکھو دنیا میں ہر چیز کی قیمت رائے پر منحصر ہے, رائے پر منحصر ہے. اور رائے تمہارے اختیار میں ہے, رائے تمہارے اختیار میں ہے. جب جاؤ رائے کو چھوڑ دو. پھر اس ملا کی طرح جس نے اپنے جہاز کو سمندری پہاڑیوں سے بچا نکالا ہو تمہیں ہر طرف سکون نظر آئے گا. اگر تم اپنی رائے کو ترک کر دو تو دلی شکایت باقی نہیں رہے گی چاہے مجھے نقصان پہنچا. اس شکایت کو ترک کر دو چاہے مجھے نقصان پہنچا تو نقصان خود باقی نہ رہے گا. اسی لیے کہا گیا ہے کہ عقل مند آدمی کی خوش قسمتی یہ ہے کہ وہ کسی خوش قسمتی کا محتاج ہے. خیالات کا ماحول پر اثر ناقابل انکار ہے. خیالات کا ماحول پر اثر پڑتا ہے. خیالات کی فصلی اور قوت انسان کی روح کو سخت جسمانی تکلیفوں میں بھی مطمئن رکھ سکتی ہے. ارادہ نتیجہ ہے توجہ کا. کیا ہے ارادہ؟ نتیجہ ہے توجہ کا, یعنی خیالات و افکار کا. جن خیالات کا اظہار انسان عمل میں کرنا چاہتا ہے انہی پر توجہ کو مضبوط کرتا ہے, انہیں کو ذہن میں دہراتا ہے, الٹتا ہے, پلٹتا ہے. انہیں سے اس کے ذہن کی دلا مملو ہوتی ہے, مملو یعنی بھرا ہوا رہنا. اور یہی خیالات عالم آثار میں عمل کی صورت اختیار کرتے ہیں. اور خیال حقیقت ہے, عمل اس سے ضرور ہے. خیال حقیقت ہے, عمل اس سے ضرور ہے. میدان فکر کو خط و خاشات سے پاک کر کے نئے خیالات کی سکون ریزی کرو. پاک کے بیجوں کی طرح خیالات کے انتخاب میں انتہائی احتیاط بچی ہے. اور جس طرح بیج کو پودے کی شکل میں نمایاں ہوتے کچھ عرصہ لگا تھا اسی طرح تمہیں بھی انتظار کرنا پڑے گا. اسی طرح خیالات کو خلو میں تغیر پیدا کرنے اور ہر نیک عمل میں ظاہر ہوتے دیر لگتی ہے. تمہیں پخت ہمت نہیں ہونا چاہیے اور رنجیدہ بھی نہیں ہونا چاہیے. اگر تم نے اپنے کام قاعدے کے موافق کیا ہے, خط و خاشات کو ساتھ کیا ہے, نئے خیالات کے بیج بوئے ہیں اور اس میں احتیاط بڑھتی ہے, شادمانی ہے, مسرت ہے, اطمینان ہے, برگتندی ہے, سرور ہے, قید ہے, اور وہ بلائے شاداب ہیں جو نتیجے کے طور پر تمہیں حاصل ہوں گے. ان حقائق سے واقف ہونے کی وجہ سے عقل مند جانتا ہے کہ دنیا میں اس کا کوئی دشمن ہے تو اس کا اپنا نفس ہے. کہاں سے لا کے کہاں پیش کرتے ہیں. ان حقائق سے واقف ہونے کے بعد آپ اس مذہبی نقطے پر آئیے کہ دنیا میں اس کا کوئی دشمن ہے تو خود اس کا اپنا نفس ہے. اگر لسان نبوت سے وہ بات جاننا چاہتے ہیں تو نفس کا لطی بہن جم رہے گا. بمبئی حقی رحمت اللہ علیہ نے حضرت ابن عباس رضی اللہ تعالیٰ کی روایت مسلم کی ہے, اس میں یہ بات منقول ہے کہ تمہارا سب سے زیادہ بڑا دشمن وہ تمہارا اپنا نفس ہے. بلکہ بال بزرگوں نے یہ بات کہی ہے تو کہا سارے لوگوں کا آدمی بھٹکاتا ہے, شیطان بھٹکاتا ہے. یہ شیطان کو کون بھٹکائے گا؟ وہ اندر گیا آدھا ادو بھی کل لتی نفس کل لتی ہے نہ جم بڑے گا. شیطان کو کون بھٹکائے؟ اس کا اندرون بھٹکایا نفسانی قوت ہے, روح اس کو بھٹکاتی رہی. اس لیے نہ وہ کسی پر ملامت کرتا ہے نہ کسی کی مذمت
और जब कल्पी के साथ वहां समय न करता है तब रोज सुकून के साथ अपना अपना के फर्ज अदा करता है। सिर्फ यही नहीं करता बल्कि किसी मरीज फर्ज में मुबतला मरीज किसी और बातिल ख्याल पर नजर करने के बजाय कल्ब का दरबान बन जाता है और कल्ब ख्याल को दाखिल होने नहीं देता। दाखिल हो जाए तो फौरन निजा बेसियाल को उसकी जगह ले आता है। इस तरीके से वो जानता है कि हाल नतीजा है मर्जी का और ये नतीजा किस्मत नतीजा है ख्याल का।
बैठ गया देश के अल्लाह की तौफीक जो भी हक ताला कहने बनाए इरफान दो किस्म का एक इरफान नफ दूसरे इरफान रब अपने नफ की पहचान। अभी दस में नफ का भी तस्कर आया है और रब की पहचान मन आरफा नफ तो हूँ फकत आरफा रब तो हूँ कौन है जिसने अपने नफ्स को पहचाना उसने अपने रब को पहचाना। सबसे पहली चीज क्या है अपने नफ्स की पहचान में नफ्स का इरफान हासिल है अपनी जात यहाँ नफ्स के माने रात के नफ्स के माने रात के अल्लाह ताला ने भी अपने लिए नफ्स इस्तेमाल किया कतबा आला नफ्से रहमा इसलिए अल्लाह ने अपनी जात पर रहमत को लाजिम कर दिया। यहाँ नफ के माने जात इसी तरह बंदे के लिए भी नफ्स है कुल्लु नफ्सिन ज़ाइक़तुल मौत हर नफ्स यानी हर जानदार मौत का मजा चखने वाला। तो नफ्स जो अल्लाह ताला ने भी अपने लिए इस्तेमाल किया और बंदे के लिए भी इस्तेमाल तो नफ्स के माने जात के। जब तक हम अपनी जात की पहचान नहीं करेंगे उस वक्त तक अल्लाह ताला की पहचान हमको हासिल नहीं है। उसकी जो है वाज़े तशरीह और वाज़े तौज़ीह उसकी ये हो सकती है इंसान जो है ममलूक है अफ्ताला मालिक है। ये पहचान हमको हासिल हुई कि हम ममलूक हैं और अफ्ताला मालिक है अफ्ताला रब है हम क्या है मरबूत है। दोनों की पहचान हमको मालूम हो अफ्ताला रब है के मुकाबले में बंदा मरबूत है अफ्ताला मालिक है बंदा ममलूक है अफ्ताला हाकिम है हम महकूम है अफ्ताला खालिक है हम मखलूक है। दोनों की पहचान साथ साथ हासिल हो रही अफ्ताला रज़ाक है हम मरबूत है। और उसी बात अफ्ताला आलिम है हम मालूम है तो दोनों की पहचान साथ साथ हासिल हो रही तो इसी का नाम है इरफान इरफान नफ्स और इरफान रब। इरफान के माने क्या है इरफान के माने ये है कि हर चीज को अपनी जगह पर रखना और हर चीज को अपनी जगह पर पाना ये है इरफान। रखने का ताल्लुक अमल से है पाने का ताल्लुक इल्म से। ये कैसा रखना और कैसा पाना ये जो है शेख से हासिल शेख जो है इसकी बारीक मुताब जो है पा पाने और अगले के वो तरकीब बताते हैं और उसकी तकलीम करते हैं। हर शय को अपने मुकाम पर रखना और हर शय को अपने मुकाम पर पाना, पाना इल्म रखना अमल, अल्लाह को अल्लाह के मुकाम पर रखना, बंदे को बंदे के मुकाम पर रखना, ये इरफान है। अल्लाह बंदा नहीं होना और बंदा अल्लाह नहीं होना, अल्लाह अल्लाह है और बंदा बंदा है। बंदा चाहे कितना ही तरक्की करे फिर भी वो बंदा ही है, अफ्ताला चाहे कितना ही जुहूर करे फिर भी अफ्ताला ही है। हज़रत शेख अकबर रहमतुल्लाह अलैह ने इरशाद फरमाया, الحق حق ولو تنزل العبد عبد ولو ترقى, حق حق ہی ہے چاہے وہ کتنا ہی ظہور کرے اور بندہ بندہ ہی ہے چاہے وہ کتنا ہی ترقی کرے, پھر بھی بندہ ہی ہے۔ بندہ جا کے اللہ نہیں ہو جاتا, اللہ جو ہے بندہ نہیں ہو جاتا, بندہ بندہ ہے اللہ اللہ ہے۔ یہ ہے عرفان کی جان, ये समझना, अपने हर चीज को अपने मुकाम पर समझना, अल्लाह को अल्लाह के मुकाम पर समझना, बंदे को बंदे के मुकाम पर समझना, ये इरफान है। इरफान में कितनी चीजें हैं, कितने हरूफ है इरफान, इरफान में पांच हरूफ है। क्या है पांच हरूफ? सबसे पहला हर्फ ऐन, उसके बाद वे है, उसके बाद बे है, उसके बाद अलीफ है, उसके बाद नून। ये पांच रूप से इरफान बना। तो ऐन से क्या मतलब, वे से क्या मतलब, बे से क्या मतलब, अलीफ से क्या मतलब, नून से क्या मतलब? हजरत शेख रहमतुल्लाह अलैह ने फरमाया हमारे कि ऐन से मुराद अब, रे से मुराद रब, रे से मुराद सब, अलीफ से मुराद अल्लाह, नून से मुराद नूर हिदायत। जब अल्लाह और बंदे में जब फर्क करेंगे आप, तो हमको अल्लाह ताला की तरफ से नूर हिदायत हासिल होगा और अल्लाह हासिल होगा। जब तक अल्लाह और बंदे का फर्क नहीं समझेंगे, उस वक्त तक जो है इरफान हासिल नहीं होता, अल्लाह की तरफ से नूर हिदायत हासिल नहीं। जब अल्लाह ताला की तरफ से नूर हिदायत हासिल हो जाता है, तो उस नूर की रोशनी में, उस नूर हिदायत की रोशनी में सालिक अपने सुलूक को तय करते जाता है और पीछे जो है शेख का फैज रहता है, शेख की तवज्जो रहती है, शेख का फैज रहता है और वो अपने सुलूक में जो है रास्ता तय करते जाता है। ये फर्क को समझना, शरीयत तरीकत हकीकत मारिफत की बुनियाद यही है फर्क। अल्लाह और बंदे के फर्क को जानना शरीयत है, अल्लाह और बंदे के फर्क को पहचानना तरीकत है, अल्लाह और बंदे के फर्क को देखना हकीकत है, अल्लाह और बंदे के याद को पाना ये मारी है। और बंदा जो है अपने सुलूक में कितना ही तरक्की करे, कितना ही इंतहाई मुकाम पे पहुंचे, अपनी बनाइयत के मुकाम पे पहुंचे, उसके बावजूद भी बंदा ही रहता है, उसकी अपनियत जो है मतलूब नहीं हो जाती बल्कि मगलूब हो जाता है। एक मुकाम आता है जहाँ अब्दियत जो है मगलूब हो जाती है मगर मतलूब नहीं होती, फिर वो बंदे का बंदा ही रहता है। इंतहाई मुकाम पे पहुंचने के बाद भी अल्लाह ने इरशाद फरमाया, पढ़ा इला अब्दिही मा अहा, अल्लाह ने वही किया अपने बंदे पर जो कुछ के वही करने का था। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम इंतहाई मुकाम पे पहुंचे, मेरा बहुत आला आता मुकाम है, सिवाय हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के किसी को यह मुकाम हासिल नहीं हुआ। उस इंतहाई मुकाम पर, उस के मुकाम पर पहुंचने के बाद भी अल्लाह ताला ने आपको अब्द से याद फरमाया, सुभान अल्लज़ी असरा बिअब्दिही यहाँ भी हब का लफ्ज इस्तेमाल फरमाया है तो बंदा जो है हर मुकाम पे बंदा ही है। इसी हाल में जो है अल्लाह नहीं होता। एक सूफिया में एक गुरु है ऐसा, वो ये समझते हैं कि जब हम हकीकत को समझ जाए तो फिर हम अल्लाह ही है। बंदा हमारा जो है ये तो बात की बात है कहने की, हकीकत में हम अल्लाह ही है। गुमराहियत का इल्हाद है। ये इरफान जो है कुरान हदीस के माफ़क, अल्लाह के रसूल के माफ़क जो है ये इरफान का इल्म है। वो कुरान हदीस से हटकर, अल्लाह रसूल के फरमान से हटकर इरफान नहीं। अगर अल्लाह रसूल के हुकूम से खिलाफ हो तो वो इरफान नहीं बल्कि वो इल्हाद है। कुफ्र व इल्हाद। तो हमारे पास की जो तालीमात है सिलसिले कमालिया की, वो ऐन किताबुल्लाह ऐन सुन्नत रसूलुल्लाह है, उससे हट कर जरा भी नहीं। क्योंकि हमारे पास ये उसूल है, तसव्वुफ का एक उसूल है। उस उसूल के ऊपर जो है तसव्वुफ के हर मसले को जानते हैं, परखेंगे जांचेंगे। अगर उस उसूल के ऊपर तसव्वुफ का मसला साबित हुआ तो आमन्ना सदकना वरना काबिल रख। इस तरीके से शरीयत के भी उसूल है। शरीयत के क्या उसूल है? चार उसूल, किताबुल्लाह सुन्नत रसूलुल्लाह इज्मा किया। उन चार उसूल के ऊपर शरीयत की दुनिया, उन चार उसूल के ऊपर शरीयत के हर मसले को जांचेंगे। अगर इन चारों उसूल के ऊपर शरीयत का मसला साबित हुआ अमन्ना सदकना। इसी तरह तसव्वुफ का भी चार उसूल है, खूब अच्छी तरह याद रखिए। क्या है वो चार उसूल? पहला उसूल ये कि अल्लाह बंदा नहीं होना। दूसरा उसूल ये कि बंदा अल्लाह नहीं होना। तीसरा उसूल ये कि शरीयत बाधे नहीं होना। चौथा उसूल ये कि उस मसला साबित हो। ये है इरफान। तो तसव्वुफ जो है वो ऐन शरीयत है, बल्कि ऐन शरीयत नहीं, शेख रहमतुल्लाह अलैह के अल्फाज में कह रहा हूँ कि मगज़ शरीयत है। बशर्ते वो सही इल्म हमको शेख कामिल से हासिल हो, वरना फिर आदमी जो है ठोकरे खाते रहता। सही इरफान के मैदान में जो है सही रहबर मिलना, कामिल कामिल तहकीक को भी मिलना, समझा, तो वो फिर सही रास्ते पर लगता है। अगर कामिल तहकीक को भी शेख हमको नहीं मिला तो फिर भटकते रहते हैं। दिन की नमाज, फला नमाज, 24 घंटे की नमाज, ये सब गुमराहियत में चले जाते
हैं। से पहले इस्लाह हाल के आज दस्तूर है, उसका एक जरूरी हिस्सा गोश गुजार किया जाता है पेश नजर रखे। अगर चेहरा मोमिन दिल से ये चाहता है कि अपने महबूब हकीकी आप ताला की कामिल फरमाबरदारी करें और नाफरमानियों से अपनी रूह को काबू साफ रखे, लेकिन पानी में हमेशा रहना ये मछलियों का काम है। सांप को मछलियों की हमराही कब नसीब हो सकती है? खालिक का नफ्स अपने ख्वाहिशात नफसानियत की वजह से मछली काम के है, जो हर कदम पर मोमिन को इताअत से रोकता है और परवाज रूह को अपने शिकंजे मकरो फरेब से रुजूद में सज्जाद से गिरा देने में मुबतला कर देता है। सालिक हर गुनाह के बाद जब अपने दिल में जुल्मत महसूस करता है तो बहुत गमगीन भी होता है। और यह गम क्यों ना हो जबकि एक शख्स गंदम जमा कर रहा है, गेहूं जमा कर रहा है और चूहा खुफिया खुफिया उस अंबार से गायब कर रहा है। दस साल की इबादत और अज़कार से कुछ अनवा जमा करता है, मगर जब बदनिगाही या खयानत या इसी तरह की दीगर मासियतें
کھائی جاتی ہیں تو ہزاروں غم ٹوٹ پڑتے ہیں، یہاں تک کہ نفس مسلسل چکی اس کو مایوسی کی خطرناک بندری کا خطر کر دیتی ہے، یہاں تک کہ صالح کے شب و روز اس قدر کلف ہو جاتے ہیں کہ اس کو اپنی زندگی سے نفرت ہوتی ہے اور زمین باوجود اپنی وسعت سے اس کا تنگ معلوم ہوتی ہے، کیونکہ ہر جگہ پر یہ سوجان سے روتا ہے اور اس کو عیابی معلوم ہوتی ہے کہ میں کس قدر نالائق اور بے غیرت ہوں، یہ مسلسل لاپرواہی ہوں اس طرح، مگر امید دلائی گئی، دھارن دلائی گئی، اس میں شک نہیں کہ ہمارے گناہ کا کتنے ہی عظیم تر ہو مگر حق کی عظمت وسعت اور رحمت کے سامنے حقیر ہے، اس لیے مایوس ہونا نہیں چاہیے، زیادہ مایوسی کو تو کسی حالت میں قریب نہ آنے دینا چاہیے، اگرچہ آخری سانس تک تزکیہ کامل نہ ہو سکے لیکن مجاہدہ تمام عمر لازم ہے، توبہ کے سہارے پر کسی گناہ میں ہمیشہ مبتلا رہنا اگر کہ استغفار سے تلافی بھی کرتا رہے اس میں خطرناک پہلو بھی ہے، وہ یہ ہے کہ توبہ کی توفیق اپنے اختیار میں ہے نہیں، یہ مسلسل جرات، یہ مسلسل ابتلا دلیل ہے ہماری بے فکری اور بہت کم اہتمام کرنے کی، اس کی نحوست سے اندیشہ ہے کہ کہیں توبہ کی توفیق کی سلب نہ ہو جائے، بارے میں جو بھی تفصیلات ہیں اس سے بات معلوم ہوتی ہے، تو مسلسل نافرمانیوں کے عادت مبتلا رہنے کے باوجود ترکی کا اہتمام نہ کرنا یا ترک معاشیت کی تدبیر نہ معلوم کرنا دو خطرناک مصیبتوں میں گرفتار کرتا ہے، کیا چیز؟ ایک یہ ہے کہ ترکی کا اہتمام نہ کرنا، دوسرے یہ کہ معاشیت چھوڑنے کی تدبیر نہ کرنا، یہ دونوں وجوہات سے کچھ خاص باتیں پیدا ہو جاتی ہیں، وہ کیا؟ دو خطرناک مصیبتوں میں گرفتار کرتی ہیں، ایک یہ کہ ایسا آدمی حق تعالی کی راہ میں انوار و برکات سے قرب خاص سے محروم رہتا ہے، ظاہر ہے کہ انوار و طاعت و انکار ظلمات معاشی سے کبھی بالکل یا قلب ہو جاتے ہیں، کبھی یہ انوار دیکھے پر مضمئن ہو جاتے ہیں، دوسرا یہ کہ ایسا آدمی ہر وقت چاہے کر تو دلالت کے کنارے پر کھڑا ہوا ہوتا ہے، نہیں معلوم کب کوئی گھڑی ایسی آ جائے کہ یہ اپنی عادت معاشیت کے مطابق گناہ کرے اور گرفت ہو جائے، تجلی صفت رحمت و حلم مبدل و تجلی قہر اور انتقام ہو جائے جس کے نتیجے میں آئندہ توفیق اور استغفار نہ ہو، شدہ شدہ یہ ظلمات سارے دل کو دنگ آلود کر دیں، حتیٰ کہ ذکر سے وحشت اور نفرت ہونے لگتی ہے، پھر مردود ہوتا ہے، پھر خاتمے کے ایک خراب ہونے کا اندیشہ اور اس کی لعنت کا توق پہن کر جہنم میں چلا جاتا ہے، حق تعالیٰ ہم سب کو اس سے محفوظ رکھے، ان دو خطرناک مہلکات کے پیش نظر یہ بات واضح ہو گئی کہ جس گناہ کی عادت پڑ گئی ہو اس کے علاج میں غفلت اور بے فکری نہیں کرنی چاہیے، جو مختصر سی باتیں بطور دستور العمل کی پیش کی جا رہی ہیں، توقع ہے کہ اس دستور العمل پر ایک طویل مدت تک عمل کرنے کی برکت سے روز بروز ایمان میں اس درجہ انشاءاللہ ترقی ہوگی کہ تمام مغیبات جنت دوزخ قیامت آخرت کا ہر وقت استحضار رہنے لگے گا، اور ایک مومن کو جس درجہ یقین کا مقام حاصل ہونا چاہیے رفتہ رفتہ انشاءاللہ تعالیٰ وہ حاصل ہو جائے گا، دستور کو پیش کرنے سے پہلے ایک اور اسی طرح کا ضروری ملفوظ ذہن نشین رکھنا چاہیے، تمام جو رضائل ہیں، کمینے پن کی حرکتیں اور ذلیل عادتیں، خفیف حرکتیں ہونا، جو رضائل ہیں اس کی جڑ دو ہی چیزیں، एक है जा और एक है बा। तकबुर हसा चीना बोग अदब उनकी तय और जड़ में जाह का छुपा हुआ चोर होता है। क्या बोले तो
मेरे भी कुर्सी जंगदा रखी बड़ा मई बोलते जा मैं बड़ा कौन बड़ा तो मैं बड़ा।
तकबुर का चीन की असल जड़ वही है। तकबुर के पीछे हसद के पीछे कीने के पीछे गौर के पीछे और गजब की तह में ये सारे जो इसकी जो जड़ है सर वो दर हकीकत जहाँ का छुपा हुआ जो है असल वहां जाके मिलता हूँ। इस तरह बदनिगाही इश्क मजाजी दिल में पिछले गुनाहों का तसव्वुर करके मजा लेना मेरे समा बुकुल बकीली की तह में ये वाह यानी नफ्स की शहवत तो मादा छुपा हुआ होता है। पीछे औरत की ख्वाहिश गलत का बुजुर्गों का इरशाद है कि जान की बीमारी ज्यादा खतरनाक होती है क्योंकि ये मादा इबलीस ही बना सकता है। और तौबा और नदामत से जिस तरह शैतान महरूम रहा उसी तरह जाह की हवस में मुबतला लोग तौबा और नदामत से बचते हैं गुरेज करते हैं। और बाह यानी शहवत नफ्स के मरीज में अमूमन मुनकदिल मिजाजी होती है जिससे उसकी इतला मुमकिन है। हर शख्स में कमो बेश के दो मर्द रहते हैं चाही बाही तो मैंने बोला तो उसका हिस्सा ही है कहीं भी आप जाके फिरा पकड़ना चाहेंगे तो या तो जाह निकल के आएगी या बाह निकल के आएगा। बाह बोले तो नफ्स की खाई। ये गुफ्तगू सिर्फ समर में है कि किसी इंसान में मादे जाह गालिब होता है किसी में बाह गालिब होता है। जिस तरह नफ्स की तमाम बीमारियों की तफ्तीनी जमाली तौर पर दो किस्मों पर हुई उसी तरह उनके इलाज की तफ्तीन भी दो ही है। दो अहम मसात और बुनियाद है इलाज भी वही दो अनासिर के साथ होगा। नंबर एक इस्तेहजार हुकूमत अगर मैं ये काम करूं तो इस पर मुझे क्या मिलेगा। अगर अच्छा जी अगर मैंने ये गुनाह किया तो इस पर मुझे क्या सजा मिलेगी। तो क्या बोलते इस्तेहजार हुकूमत दूधियां कितनी पड़ने वाली है उसे इस्तेहजार हुकूमत ढूंढ रहे कसरत जिक्रुल्लाह का एहतमाम और इंतजाम। बात समझ में आ गई एक इस्तेहजार हुकूमत एक कसरत जिक्रुल्लाह कामिल फरमा बरदारी और इंतजाम जराइम के दो ही सबक हुआ करते हैं फरमा बरदारी के लिए करने के लिए और जराइम को बंद करने के लिए दो सबक कौन से दो सबक एक खौफ दूसरे मोहब्बत। खौफ कहेगा जूते पढ़ लेगा मोहब्बत कहेगी पैसा हासिल होगी अल्लाह का लेकिन कसरत से कर सकते हैं उसकी मोहब्बत हासिल होती है। जरूरी बात की अभी किए जाने के बाद इशारा की दुकान में मुझे सुन लें 24 घंटों में से जो वक्त इत्मीनान का हो उसके लिए थोड़ा सा इस्तेहजार कर ले। पहले दो रकात नफिल तौबा की नियत से पढ़कर फिर देर तक इन्हें गुरू को पहुंचने से लेकर अब तक मौजूदा उम्र तक तमाम गुनाहों से इस्तगफार करे और अपने आप को भी नज़ीरत कहता रहे और अल्लाह ताला से मौकी मांगता है अल्लाह माफ कर। एक और बात यह है कि दो रकात नमाज सलातुल हाजत की नियत से पढ़ लें रोज करने का अमल। फिर ये दुआ करें कि मेरे रब मैंने अपनी उम्र का अजीम इतना गुनाहों में तबाह कर दिया अब मेरी तबाह शुदा उम्र पर रहम फरमाइए मेरी इस्लाह कर दीजिए अगर आपका कर्म न हुआ तो हमें से कोई भी पाप नहीं हो सकता। तीसरा पहलू ये कि किसी वक्त 1000 मरतबा अल्लाह अल्लाह कर ले, अल्लाह अल्लाह पढ़ जाता और 12 तस्बीह का जिक्र जो गाया तो मामूलात की शरत में दिया गया है भी अरबाब को उसका खासतौर से ख्याल रखना, खासतौर पर सुबह में सूरह यासीन और शाम में सूरह वाकिया, जुमा को सूरह कहा पूरे मुजम्मिल और इसी तरह रोजाना रात पारे की तिलावत, खासतौर पर लड़ाई में एक सूरी के साथ बैठकर जिक्र के चलिए बैठे जिक्र के लिए 200 मरतबा ला इलाहा इल्लल्लाह, 400 बार इल्लल्लाह, 600 बार अल्लाहु अल्लाह और 100 बार अल्लाह अल्लाह की तस्बीह पढ़े, 100 मरतबा या हय्यू या क़य्यूम की तस्बीह पढ़ लें। अरे जो लफ्ज पढ़ रहे हैं और जिक्र कर रहे हैं उस वक्त का तसव्वुर, उस वक्त का शुरू आपके सामने आता रहेगा मुख्तलिफ अंदाज से। और खासतौर पर साथ ही साथ ये भी ध्यान में रखें कि जो बातें जिक्र की गई है बिलखसूस खुलासे के तौर पर 2 रकात नफिल सलातुल तौबा और 2 रकात सलातुल हाजत मुख्तलिफ जरूरियात की तकमील के लिए अल्लाह से मांगे, तिलावत कुरान, 12 तस्बीह का जिक्र बेहतर है कोई वक्त मुतय्यन करके 300 मरतबा दुरूद शरीफ कम से कम पढ़ ले, सबसे छोटा दुरूद शरीफ सल्लल्लाहु अला नबी उम्मी है, सल्लल्लाहु अला नबी करीम मुबारक वसल्लम में पढ़ सकते हैं, अल्लाहुम्म सल्ली अला मुहम्मद व अला आलि मुहम्मद मुबारक वसल्लम में पढ़ सकते हैं, सल्लल्लाहु अला नबी भी पढ़ सकते हैं, सल्लल्लाहु अलैहि वसल्लम भी पढ़ सकते हैं और खासतौर से अगर कोई यूं पढ़ना चाहे اللهم صل على سيدنا محمد النبي الأمي وعلى عشرته بعدد كل معلوم لك، خاص طور پر اللہ تعالیٰ کے علیم سمیع بصیر ہونے کا مراقبہ کرے، اس لیے کہ علیم اللہ تعالیٰ جاننے والا ہے، اس شعور سے فکر ٹھیک ہوگی، افکار ٹھیک ہوں گے اور دوسرا شعور اللہ سمیع ہے، اللہ سننے والے ہیں، اس سے گفتگو ٹھیک ہوگی، آدمی کی بات ٹھیک ہوگی اور بصیر ہونے کے شعور سے کردار ٹھیک ہوگا۔ اللہ تعالیٰ کے ان تین اسماء اور صفات پر غور کرے تو آدمی کے اندر اصلاح آنی شروع ہو جاتی ہے، ایک علیم ہوں دوسرے سمیع ہوں تیسرے بصیر ہوں، علیم ان کے افکار درست اس لیے کہ وہ جانتے ہیں، اور جانتے ہیں تو اندر کی بھی جانتے ہیں، باہر کی بھی جانتے ہیں، سوچنے تو بھی جانتے ہیں، ہمارے تو بھی جانتے ہیں، ارادوں کو بھی جانتے ہیں، نیتوں کو بھی جانتے ہیں، زیادہ دماغ ٹھیک کرنا ہے تو علیم، اور جو ہے اگر زبان ٹھیک کرنا ہے تو سمیع ہو، اگر بچہ گالی دے رہا ہو اور معلوم ہے کہ ٹیچر آ رہا ہے ایسا کیسا ہوتا ہے، ارے باپ رے رس میں جوتے کھانا ہے تو بات کرنا ہوتا ہے، سمجھ میں بولنا پڑتا ہے، اور بصیر دیکھنے والا ہونے کا تصور کردار ٹھیک کرنے کا ہے۔ والد صاحب مثال دیتے تھے، فرماتے تھے کہ جیسے اس کی مثال ایسی ہے کہ کوئی بچہ شیروانی کے جیب سے 10 کا نوٹ چرا رہا ہو، وہ سمجھ رہا ہے کہ کوئی مجھے نہیں دیکھ رہا، لیکن ہے اس وقت جبکہ اس کا ہاتھ شیروانی تک پہنچ گیا اور جیب میں سے رقم نکالنے کی پوزیشن میں ہے، اچانک اس کو معلوم ہوا کہ باپ کی نظر دیکھ رہی ہے، وہ بچہ نہیں بچہ مزاج ٹھیک بتا رہے کیا رہے کیا کر رہا تھا، بالکل نہیں میں چلا نہیں بیٹھک رہا تھا، ہاتھ کردار ٹھیک ہونے کے لیے دیکھنے والے کا تصور ضروری ہے اور اللہ دیکھنے والے ہیں، سمیع بصیر ہیں وہ دیکھنے والے ہیں، تو علیم کے تصور سے افکار ٹھیک، سمیع کے تصور سے گفتار ٹھیک، بصیر کے تصور سے کردار ٹھیک، اور کیا ٹھیک کرنے کا ہے، اور اگر کوئی ننینوں کی بات کو سمجھ کے ٹھیک ہو رہا ہوگا تو ماشاء اللہ نور میں نور ہو جاتا ہوگا، اتنی کوشش کرنا فکر کریں، فکر کریں گے 10 منٹ دیر چل رہے ہیں آج تو جلدی سے لگے گا، ادھر انگریز عالتا حضرت معمول کے اعتبار سے نو پر دلچسپی کے ساتھ ایک ہی آواز کے ساتھ ماتحت ہو کر
محمد رسول اللہ جس وقت پڑھا جائے اس وقت درود ہے درود شریف پڑھے, جس وقت دعا کی جائے اس وقت آمین کہے, جب جب شروع کیا جائے اس وقت پورا زہر مکمل ہونے کے بعد پھر آپ حضرات اجتماعی زہر شروع کریں. ایسا محسوس ہو کہ ایک ہی شخص کر رہا ہے, لا الہ الا اللہ, لا الہ
الا اللہ,